यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम यू राष्ट्रसँग फिर्ता माग्ने। र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब 4थो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 जना नेपाल विद्युत प्राधिकरणमा कार्यरत संजय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। शुरूमा उद्धार गरिनुभएको अर्का संजय शाहको अवस्था भने सामान्य रहेको जनाइएको छ। सुरुङभित्रबाट 1 जनाको शव निकालिएको र पहिचान हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी जारी छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढ़ी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1,295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 73, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1,295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको गरी जम्मा 1,030 शव व्यवस्थापन अर्थात माटोमुनि सुरक्षित राखिएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 846 गरी कुल 2,146 डीएनए नमूना समेत संकलन गरिएको छ। यस्तै पहिचान नभएको 1,270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटबाट सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछ। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँछ जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा गएको पहिरोपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेका भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित भएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
यहाँ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि शुरू गरिएको छ। दुई दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौडाईको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइट प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलो पालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै आज काउन्सिलले सही पुष्टि भएका र जनउपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको छ। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत र सरकारी सूचनाप्रति विशेष सतर्कता अप्नाउन भनेको छ। काउन्सिलले विपदका समाचारलाई मृत्यु र विनाशमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्व चेतावनी, अस्पताल, राहत केन्द्र, आपतकालीन सम्पर्क, उद्धार, पुनस्थापना र पुननिर्माण सम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र राउतलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरामा बस्ने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्रीकृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको थियो। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाण्डुमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढ़ेसँगै गौरा पर्व धूमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरू गरिएको देउडा सांस्कृतिविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। चार वर्ष पहिले युक्रेनमा रूसले आक्रमण गरेदेखि रूस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रूपियाँ सहयोग गर्नु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल सरकारका तर्फबाट हवाङ प्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बंगलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मरमतको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। यही भदौ 10 गते आएको बाढ़ीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गी पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गी पुलहरू 1 महिनाभित्र मरमत सम्पन्न गर्ने गरी काम अघि बढ़ेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गी पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँले वृद्धि गरिएको छ। यो वृद्धि सँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रूपियाँ बढ़ेर 605 रूपियाँ पुगेको छ। त्यसै गरी ठूलो अण्डा प्रति क्रेट 575 बाट 590 रूपियाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य 535 बाट 550 रूपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचबास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहन सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनुभयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
अब खेल समाचार। चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उचालेको छ। जितसँगै सहलेसले 7,02,083 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा 5 तर्फको फिरिङ स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पाखा लगाउँदै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिरिङले 3,52,083 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो। धारे वर्षाका बीचमा भएको खेलको शुरूआती समयदेखि नै दुवै टोली बीचमा घम्सा घम्सी भए पनि अन्तत सहलेसले एक गोल गर्दै उपाधि हात पार्न सफल भयो। लाखे जात्राको अवसरमा भदौ 12 देखि सञ्चालित प्रतियोगितामा भारतको एक टीम सहित 8 टीम सहभागी भएको आयोजक लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। ताप्लेजुङ सदरमुकामको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन फुटबल प्रतियोगिता 2029 हरेक वर्ष लाखे जात्राको अवसरमा सञ्चालन हुँदै आएको हाम्रा ताप्लेजुङ स्थित संवाददाता माला पालुङ्गाले जनाएका छन्। अब मौसम आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम ईयू राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।